नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको आग्रह। कांग्रेसले लोकतान्त्रिक मान्यता र नागरिकको अभिमतलाई अवमूल्यन गरेको आरोप।
सत्ता हस्तान्तरणका बारेमा प्रधानमन्त्री देउवाद्वारा कानूनविदहरूसित परामर्श। राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार बन्ने कानूनविदको तर्क। देउवाले राजीनामा दिन नपर्ने दावी।
भूकम्प प्रभावित जिल्लामा खटिएका प्राविधिक कर्मचारीको खटनपटन अब स्थानीय तहले नै गर्ने। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको मातहतमा राखी काम लगाउनु पर्छ।
साउदी अरबका महिलालाई चालक बन्न छुट। ट्रक र मोटरसाइकल पनि चलाउन पाउने।
र काठमाडौँमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेटको उपाधि नेपाललाई। मनमोहन दुहबी गोल्ड कप फुटबलको उपाधि मनाङ मर्स्याङदी क्लबलाई।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको कार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ। आफ्नो निवास बालकोटमा आज पत्रकारसित कुरा गर्दै एमाले अध्यक्ष ओलीले चुनावको परिणाम आइसकेकाले अब कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताउनुभयो। ओलीले राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैर संवैधानिक अध्यादेश राष्ट्रपति समक्ष लगेको बताउनुभयो। राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा न्यू खोजेर कांग्रेसले सत्ता लम्ब्याउन चाहेको ओलीको आरोप छ। कांग्रेसले लोकतान्त्रिक मान्यता र नागरिकको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्न खोजेको बताउँदै एमाले अध्यक्ष ओलीले नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको स्पष्ट पार्नुभयो।
तर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै राजीनामा दिने अडान दोहोर्याउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री देउवाले अध्यादेश प्रमाणीकरण भए मात्रै राजीनामा दिने अडान दोहोर्याउनु भएको हो। वाम गठबन्धनका दुई नेता प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्ने माग गर्दै आएका छन्। तर देउवाले पहिले संसद गठन भएपछि मात्र नयाँ सरकार बन्ने भएकाले राष्ट्रपतिले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने अडान राख्दै आउनु भएको छ। राष्ट्रपतिसँग अध्यादेश रोक्ने अधिकार नभएको भन्दै देउवाले प्रचण्डलाई राष्ट्रिय सभा गठनका लागि अध्यादेश पारित गर्न एमाले अध्यक्ष ओलीले पनि साथ दिनुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। भेटमा प्रचण्डले विभिन्न निकायमा नियुक्ति नगर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवालले सत्ता हस्तान्तरणका बारेमा आज कानूनविदहरूसित परामर्श गर्नुभएको छ। राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र वाम गठबन्धनका नेताहरूले सत्ता छाड्न चर्को दबाव दिएको स्थितिमा प्रधानमन्त्री देउवालले आज कानूनविदहरूसित परामर्श गर्नुभएको हो। परामर्शका क्रममा कानूनविदहरूले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले रोक्न वा फर्काउन नमिल्ने सुझाव दिएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। सरकारले दुई महिना अघि राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरे पनि राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्नुभएको छैन। उहाँले यो अध्यादेश प्रमाणीकरणका लागि दलहरूसित परामर्श तीव्र पार्नुभएको छ। राष्ट्रपति भण्डारीले मुख्य तीन दलका नेताहरूसँग छुट्टा छुट्टै परामर्श गरिसक्नु भएको छ। सरकारले राष्ट्रिय सभामा सबै दलको प्रतिनिधित्व गर्ने गरी एकल संक्रमणीय विधिबाट राष्ट्रिय सभा गठन गर्ने प्रस्ताव अध्यादेशमा गरेको छ। तर नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रले भने राष्ट्रिय सभा बहुमतको आधारमा गठन हुनुपर्ने भन्दै आएका छन्। वाम गठबन्धनकै उक्साहटमा राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण नगरेको प्रधानमन्त्री देउवा र कांग्रेसको ठहर छ। वाम गठबन्धनले नयाँ प्रधानमन्त्री चयन भएपछि पनि राष्ट्रिय सभा गठन गर्न सकिने बताउँदै आएका छन्। तर कांग्रेसले भने संविधान अनुसार राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार बन्ने दावी गर्दै आएको छ। संविधानमा राष्ट्रिय सभा गठन नगरी प्रतिनिधि सभाको समानुपातिक तर्फका सांसद चयन हुन नसक्ने स्पष्ट व्यवस्था भएको दावी गर्दै कानूनविद पूर्णमान साक्यले राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधि सभाले पूर्णता पाउने र प्रधानमन्त्री चयनको प्रक्रिया शुरू हुने प्रधानमन्त्री देउवासित बताउनुभयो। यस्तै नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष समेत रहेका अर्का संविधानविद हरिहर दाहालले सरकारले पेश गरेको एकल संक्रमणीय मतको आधारमा राष्ट्रिय सभा गठन हुने प्रावधान संविधानको स्पिरिट अनुसार ठिक भएको दावी गर्नुभएको थियो।
त्यसै गरी संविधानविदहरूले चुनाव कमिटि घोषणा गरेर प्रतिनिधि सभा विघटन भएपछि नै वर्तमान सरकार केयर टेकरको हैसियतमा भएको बताउँदै प्रधानमन्त्रीले राजीनामा गर्न आवश्यक नभएको सुझाव दिएका छन्। केयर टेकर सरकार भएकाले पनि यो सरकारले संविधानको केयर गर्नुपर्ने हुँदा राष्ट्रिय सभा गठनको अध्यादेश प्रदेश प्रमुख तोक्ने लगायत काम सम्पन्न गर्नुपर्नेमा कानूनविदले जोड़ दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताउनुभयो।
प्रतिनिधि सभा र प्रदेशसभाको चुनावपछि बहुमत ल्याएको वाम गठबन्धनले अबको सरकार बनाउने लगभग पक्का छ। यसअघि अस्थिर राजनीतिले आर्थिक विकास नभएको भन्दै आएका वाम गठबन्धनका नेताहरूले स्थिर सरकार बनेपछि आर्थिक विकास र देशको विकासमा केन्द्रित हुने बताउँदै पनि आएका छन्। देशको आर्थिक विकासका लागि नेपालले दुई छिमेकी भारत र चीनको पनि सहयोग लिनुपर्छ। यसै सन्दर्भमा साथी विष्णु विश्वकर्माले अब बन्ने सरकारले नेपालका दुई छिमेकीबाट धेरैभन्दा धेरै फाइदा लिनका लागि के गर्नुपर्छ भनेर राजनीति शास्त्री दीपक गजुरेललाई सोध्नु भएको छ।
सबभन्दा पहिले त बाटो बनाउनुपर्छ दुईटा बीचमा। चीन हामीभन्दा उत्तर छ, बीचमा हिमाल छ, त्यत्रो अनकन्टार पहाड़हरू छन्, त्यस्तो छाउँबाट छेडेर रेल नेपाल हुँदै दक्षिण एसिया पुर्याउँछु भन्दैछ। आफ्नो दर्शन छ। हेर्नुहोस्, भारत सजिलो ठाउँमा छ हाम्रो हिसाबले। त्यहाँबाट भारतको भूमिबाट रेल काठमाडौँ र हिमाल छेडेर चीन पुर्याउँछु भन्ने त कल्पनै नगर्नुहोस्। यहाँबाट ऊ त्यो हाम्रो तराईमा पनि आउन दिँदैन भने भारतको नियत, हाम्रो शासकहरूको नियत, चीनको नियत फरक छ कि त्यहाँनिर स्वार्थ। उसको स्वार्थ के छ? उसले आर्थिक विकास गरेका छ चीनले, उसले आफ्नो सामान बढीभन्दा बढी ठाउँमा पुर्याएर बेचेर पैसा कमाउँछु भन्ने उसको उद्देश्य होला। त्यो भनेको सफ्ट पावर पनि विकास हुन्छ, आफ्नो उपस्थिति। व्यापारिक रूपमा चीनले आफ्नो उपस्थिति जहाँ जहाँ देखाउँछ त्यहाँ उसले विकासको साझेदार बन्ला, के गर्ला, र रणनीतिक र कूटनीतिक रूपमा पनि प्रभाव जमाउँदै लाग्ला। उसको स्वार्थ त्यो होला। हामी त्यसबाट फाइदा के लिने, कसरी लिने भन्ने कुरामा हामी सचेत छैनौं।
तपाईँले अघि भन्नुभएको थियो नेपालले भारत र चीनसँग थुप्रै फाइदाहरू लिन सक्छ र विकास गर्न सक्छ, त्यस्तामा सड़कको कुरा जोडिएको थियो, अरू के हुन सक्छ?
होइन, सड़क एउटा हुन सक्छ, बिजुली हुन सक्छ। बिजुली हाम्रो यहाँ 80,000 मेगावाट भन्छौ, त्यो उत्पादन गरेर हामी चीनलाई बेच्न सक्छौ। जुन देशले नेपालमा हिमाल र पहाड़ छेडेर रेल ल्याइदिन्छु भन्छ त्यसले यहाँबाट बिजुली लाँदैन, लान सक्छ नि। त्यतापट्टि हामी कहिले सोच्दैनौँ। उदाहरणको लागि भनेको, भारतमा बेच्ने मात्रै हामी सोचिरहेछौँ, हामी पाकिस्तानलाई बेच्न सक्छौँ, बङ्गलादेशलाई बेच्न सक्छौँ नि बिजुली। त्यो हामी सोच्दै सोच्दैनौँ। त्यो क्षमता हाम्रो खोइ, त्यो सोचाइको क्षमता त्यहाँ पुग्दै पुग्दैन। बिजुलीको कुरा हुन सक्छ, शिक्षाको कुरा गर्न सकिन्छ। हेर्नुहोस्, शिक्षा क्षेत्रमा चीनले धेरै विकास गरिरहेछ, पश्चिमलाई चुनौती दिइसक्यो कतिपय ठाउँमा। हामीले खोइ गरेको, हामी त स्कूल र कलेजहरूलाई त उद्योग र पसल जस्तो बनाइदिया छौँ, पैसा कमाऊ, नाफा ल्याऊ, ट्याक्सतिर खाऊ भनेर कानून बनाइदिया छौँ, अनि व्यापारीकरण भन्छौँ भने त्यसबाट हामीले फाइदा लिन सक्छौँ चीनको अनुभवबाट, होइन? शिक्षामा गर्न सक्छौँ, स्वास्थ्यमा गर्न सक्छौँ। चीनले स्वास्थ्यमा कति धेरै विकास गरेको छ हामी सिक्न सक्छौँ। भारतले तपाईँको इभन हेल्थ टुरिज्मको विकास गर्न खोजिरहेछ, त्यसबाट हामीले सिक्न सक्छौँ। सिक्ने नियत हुनु पर्यो पहिलो कुरा, त्यो हामी कति विकास गर्छौँ हेरौँ।
उहाँ हुनुहुन्थ्यो राजनीति शास्त्री दीपक गजुरेल। अब फेरि खबरकै सिलसिला। राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट भूकम्प प्रभावित जिल्लामा खटिएका प्राविधिक कर्मचारीको खटनपटन अब स्थानीय तहले नै गर्ने भएका छन्। भूकम्प प्रभावित 31 जिल्लामा खटिएका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियरलाई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको मातहतमा राखी खटाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थानीय सरकारलाई परिपत्र गरेको छ। स्थानीय सरकारले ती प्राविधिक कर्मचारीलाई स्थानीय तहमा हाजिर भए नभएको यकिन गरी कार्यविवरण बमोजिम कामकाज गराउनु पर्ने पत्रमा उल्लेख गरिएको छ। स्थानीय तहबाट हाजिर प्रमाणित भएको आधारमा मात्रै मासिक तल भत्ता उपलब्ध गराउने पनि प्राधिकरणले जनाएको छ। अहिले भूकम्प प्रभावित 31 जिल्लामा 285 इन्जिनियर, 336 सब इन्जिनियर र 272 असिस्टेन्ट सब इन्जिनियर कार्यरत छन्। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च बर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
खुसी सबको लागि खुसी जसले पुरा गर्छ सबको सपना सौभाग्य हाम्रो त्यस खुसीलाई हामी पुर्याउँछौ सबको हृदयमा
ढुक्क छौ हाम्रो खुसीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ
हिमाल रेमिट पुर्याउँछौ खुसी A product of Himalayan Bank Limited.
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले सत्ता हस्तान्तरणका बारेमा प्रधानमन्त्री देउवाद्वारा कानूनविदहरूसित परामर्श नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको आग्रह भूकम्प प्रभावित जिल्लामा खटिएका प्राविधिक कर्मचारीको खटनपटन अब स्थानीय तहले नै गर्ने लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर वैदेशिक रोजगार व्यवसायी संघले युरोपका देशमा कामदार पठाउँदा लिन पाउने सेवा शुल्क परिमार्जन गर्न सरकारसँग माग गरेको छ सरकारले खाड़ीका 6 देश र मलेसिया जस्तै युरोपका विभिन्न देशमा पठाउँदा पनि व्यवसायीले 10,000 रूपियाँ मात्रै लिन पाउने बताएपछि व्यवसायीले त्यसको विरोध गरेका हुन् खाड़ीका 6 देश र मलेसियामा पनि 10,000 रूपियाँमा कामदार पठाउन नसक्ने बताइरहेका बेला युरोपका देशहरूमा पनि त्यही शुल्कमा पठाउन दबाव दिनु उचित नभएको व्यवसायीको तर्क छ कामदारले पाउने एक महिनाको पारिश्रमिक लिन पाउनुपर्ने माग गरेका छन् वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रोहन गुरूङले निकालेको विज्ञप्तिमा युरोपका देशहरूबाट राम्रो तलबसहितका माग आए पनि सरकारले ती देशमा कामदार पठाउन व्यवसायीलाई उचित वातावरण बनाउन नसकेको उल्लेख छ स्वीडेन माल्टा पानामा चेक रिपब्लिक सहितका देशमा कामदारले महिनामा 1,00,000 देखि 2,15,000 रूपियाँसम्म कमाउन सक्ने भन्दै संघले न्यूनतम शुल्क निर्धारण सम्बन्धी निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ
यो वर्षको नारायण गोपाल युवा संगीत पुरस्कारबाट उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजीजूलाई संयुक्त रूपमा सम्मान गरिने भएको छ नारायण गोपाल युवा संगीत पुरस्कार छनौट समितिले 50,000 रूपियाँको पुरस्कारबाट संयुक्त रूपमा दुईजनालाई सम्मान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ त्यसै गरी राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषले स्थापना गरेको अरनिको युवा कलाकार पुरस्कार अरणीको युवा कला पुरस्कारबाट कास्कीका नगेन सिंह र इलामका विष्णुप्रसाद श्रेष्ठलाई संयुक्त रूपमा सम्मान गरिने निर्णय पनि भएको छ
जाजरकोटमा निर्माणाधीन घर भत्किँदा कुसे गाउँपालिका छहरा गाउँमा एक महिलाको ज्यान गएको छ घर भत्किएर पुरिएर कुसे गाउँपालिकाकी दुर्गा बुढाको ज्यान गएको हो 6 वर्षकी कल्पना बुढा घाइते भएकी छिन्
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर 6 जितपुरको एक घरमा आग लागि हुँदा 10,00,000 रुपियाँ भन्दा धेरैको क्षति भएको छ जितपुरका भुवन पराजुलीको घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा निभाइएको थियो घर नजिकै रहेको गाईगोठबाट आगो सल्किएको प्रहरीले जनाएको छ
बैतडीको सिगास गाउँपालिकामा नयाँ गुफा भेटिएको छ सिगास गाउँपालिकाको वडा नम्बर 1 पानीफुट्टाको धारमा घर लगाउनका लागि ढुङ्गा निकाल्दै गर्दा गुफा भेटिएको प्रत्यक्षदर्शी उज्जवल र उज्जवल राम विकले जानकारी दिनुभयो। नयाँ घर बनाउन ढुङ्गा निकाल्ने बेला सानो गुफा भेटिएको र त्यसमा कलात्मक दृश्यहरू कुदिएका ढुङ्गा पाइएको उहाँले बताउनुभयो।
खोटाङको रूपाकोट मजुवागढी नगरपालिकाले पुरानो फोहोर हटाउ अभियान शुरू गरेको छ। वर्षौंदेखि थुप्रिएको फोहोर मैला नहटाएसम्म नगरपालिकालाई सफा र स्वच्छ बनाउन नसकिने निष्कर्षसहित पुरानो फोहोर मैला हटाउन अभियान थालिएको मजुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले जानकारी दिनुभयो। पुरानो फोहोर हटाउन आज नगरपालिकाले नगरका बासिन्दासित छलफल गरेर सुझाव संकलन गरेको छ। पुरानो फोहोर हटाएर सरसफाई नियमित गर्न पुष 5 गतेदेखि एक हप्ता सरसफाई अभियान समेत चलाइने नगरपालिकाले जनाएको छ।
गल्छी त्रिशुली सड़क अन्तर्गत गल्छीदेखि पिपलटारसम्मको खण्ड आजदेखि दैनिक 8 घण्टा बन्द गरिएको छ। रसुवागढ़ी जोड्ने सड़क निर्माण गर्न आजदेखि गल्छी पिपलटार खण्डमा दैनिक 8 घण्टा सड़क बन्द गरिएको हो। 3 महिनासम्म दैनिक 8 घण्टा सड़क बन्द गरी कामलाई तीव्रता दिने निर्णय गरिएको योजनाका प्रमुख सुबोध कुमार देवकोटाले बताउनुभयो। गल्छीदेखि रसुवाको स्याफ्रो बेसीसम्म 42 किलोमिटर सड़क मध्ये 46 किलोमिटर सड़क स्तरोन्नतिको काम भइरहेको छ।
लमजुङमा यस वर्ष अलैँचीको उत्पादन घटेको छ। गत वर्ष 821 क्विन्टल अलैँची उत्पादन भएकोमा यो वर्ष 600 क्विन्टल अलैँची मात्रै उत्पादन भएको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ। उत्पादनसँगै अलैँचीको भाउ पनि आधा घटेपछि किसानलाई समस्या भएको छ।
मेरो पनि भन्नु छ।
नेपाल अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट प्रतियोगिताको विजेता बनेको खबरमा सुभाष एनपी लेख्नुहुन्छ, देशले त देख्दैन तर नेपाली नागरिकको तर्फबाट बधाई तथा आगामी दिनहरूको लागि शुभकामना।
नेपाली टोली 16 वर्ष मुनिको एसएससी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको खबरमा दिल्ली लिम्बु प्रतिक्रिया दिनुहुन्छ, ससाना किशोर भाइहरूको प्रगति र कलिला अनुहारमा सुन्दर भविष्य प्रष्ट देख्न सकिन्छ र त्यसका लागि सरकारले प्रभावकारी ढंगले खेलकुदमा लगानी र विकासमा अग्रसर हुनु अपरिहार्य छ।
वैदेशिक रोजगारका लागि युरोप पठाउँदा एक महिनाको तलब बराबरको शुल्क लिन पाउनुपर्ने वैदेशिक रोजगार व्यवसायीको माग बारेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा मधु गैरे टिप्पणी गर्नुहुन्छ, युरोपतिर पठाउँदा स्वयं सरकारी मातहतमा जाने व्यवस्था गर्नुपर्छ, म्यान पावर व्यवसायीको बोली र व्यवहार फरक हुन्छ भन्दा एक महिनाको भन्छन् तर रोजगारीमा पठाउँदा 8-10 लाख माग्छन्।
अनि यसै विषयमा टोपराज देवकोटा भन्नुहुन्छ, 10,000 मात्र लिने भन्दा त 10 लाख लिन्छन्, झन एक महिनाको दिने भनेपछि 10-15 लाख लिने पक्का भयो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र मदन पौड्याल। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब विदेशका खबर। साउदी अरबको ट्राफिक कार्यालयले महिलालाई ट्रक र मोटरसाइकल पनि चलाउन पाउने व्यवस्था गर्ने भएको छ। आउँदो वर्षको मध्यदेखि महिलाले पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गर्ने स्थानीय संचार माध्यमले जनाएका छन्। साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत सेप्टेम्बरमा महिलालाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। यसअघि साउदीमा महिलालाई गाड़ी चलाउने अनुमति थिएन। महिलाले पनि पुरूष सरह गाड़ी चलाउन पाउनुपर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीले लामो समयदेखि दबाव दिँदै आएका थिए।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल 16 वर्ष मुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले दिएको 128 रनको लक्ष्य पछ्याएको मलेसिया 21 ओभर 1 बलमा 55 रनमा अल आउट भएपछि नेपाल 72 रनले विजय भएको हो। मलेसियालाई सस्तैमा सीमित गर्न सूर्य तामाङले 4 तथा प्रतीश जीशीले 3 विकेट लिए। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 34 ओभरमा 8 विकेट गुमाएर 127 रन बनाएको थियो। नेपालका प्रतीश जीशीले 25, विशाल विक्रम केसीले 15, त्रितराज दासले 13, राजमगर र रित गौतमले 11 रन बनाएका छन्। नेपालले अब फाइनलमा सिंगापुरसित खेल्नेछ।
नेपालले अन्तर्राष्ट्रिय 2020 त्रिदेशीय व्हीलचेयर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आज भएको फाइनलमा बंगलादेशलाई 54 रनले हराउँदै नेपालले उपाधि जितेको हो। नेपालले दिएको 161 रनको लक्ष्य पछि आएको बंगलादेश 18 ओभर 2 बलमा 106 रनमा अल आउट भयो। विपिन पौड्यालले बंगलादेशको 3 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाउँदै 160 रन बनाएको थियो। नेपालका दिगम छिमजोङ लिम्बुले अभिजित 79 तथा नवीन रायले 69 रन बनाए।
मनमोहन दुबी गोल्ड कप फुटबलको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ। सुनसरीमा आज भएको फाइनलमा नेपाल आर्मीलाई 2-1 हराउँदै मनाङले उपाधि उचालेको हो। मनाङलाई उपाधि दिलाउन विशाल राई र विमल राणाले गोल गरे। आर्मीका लागि नवयुग श्रेष्ठले 1 गोल गरेका थिए। जितसँगै मनाङ मर्स्याङदी क्लबले 4 लाख रुपियाँ पुरस्कार पाएको छ। उपविजेता आर्मीले भने 2 लाख रुपियाँ चित्त बुझायो।
र सुदूरपश्चिम 11 को दुवै टीम धनगढ़ीमा भइरहेको फार वेस्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ। आज भएको खेलमा सुदूरपश्चिम 11 ए नेपाल प्रहरी प्रदेश नम्बर 7 4-0 हराएको हो। यस्तै सुदूरपश्चिम 11 बी पशुपति स्किमर्सलाई 5-0 हरायो। प्रतियोगिताको विजेताले 3 लाख र उपविजेताले 1.5 लाख रूपियाँ पुरस्कार पाउनेछन्।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी अर्जुन पोखरेल।
आजको रंगदर्पण काठमाडौँमा चलिरहेको 15 काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्पमा केन्द्रित छ। आउला कि नआउला भन्ने पीरका बीचमा परिवार छाडेर धेरै टाढा पुगेको आफन्त खबरै नगरी फ्याट्टै आइदियो भने कति रमाइलो हुन्छ होला है। पढाउन नसकेपछि विदेशीको जिम्मा लगाएर काठमाडौँ पठाएको छोरा 16 वर्षपछि आफ्नै गाउँ डोल्पा पुग्दा छाएको खुसी समेटेर बनाइएको चिल्ड्रेन अफ द स्नोल्यान्ड चलचित्रमा पनि त्यस्तै दृश्य देखियो।
सानो बेलामा मैले पुऱ्यायो अनि अहिले ठुलो भएर आयो, पढे लेखे गरेर आयो, धेरै राम्रो भयो, खुसी लाग्यो, छोरी पढेर आएको देखेर
किम्पमा प्रदर्शित यो चलचित्रमा हिमाली क्षेत्रका परिवारको वास्तविक तस्विरलाई आँखै अघि झलझली देखाइदिएको भन्दै खुब तारिफ भयो। जहाँ सहरको बसाईले गाउँ बिर्सिएका केटाकेटीको विषयलाई दुरुस्तै चलचित्रमा उतारिएको थियो। सत्र वर्ष अघि शुरू भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा नेपालका हिमाली क्षेत्रका जनजीवन, त्यहाँका सुख दुःख, एक रात गुजार्न र दुई छाक खान गर्नु परेको संघर्ष, रोग व्याधिको समस्या, काम खोज्दै जाँदाका पीड़ा, आफन्तसँगको बिछोड, युद्धका घाउ, प्रकृतिका वरदान लगायतका विषयमा बनाइएका छोटा चलचित्र देखाइँदै आएको छ। नेपालका र विदेशका चलचित्र निर्माताले किम्पलाई ठूलो महोत्सव ठान्छन्। ठूला चलचित्रमा जस्तो बढाई चढाई र काल्पनिक दृश्य नभई वास्तविक नेपालको अनुहार देख्न पाइन्छ किम्पमा। कैयौं नेपालीले हाम्रो देशमा पनि यस्तो ठाउँ छ र भन्नुपर्ने ठाउँमा गएर नेपाली र विदेशीले बनाएका चलचित्रले किम्पमा धेरैको मन जितेका छन्।
यहाँको बच्चाहरूले म के भन्छु भने यहाँ के चाहिँ गर्नु सिक्नुपर्छ भन्छु, के चाहिँ गर्नु हिम्मत सिक्नुपर्छ भन्छु। त्यसले गर्दा उनीहरू एउटा के हुन्छ भने यहाँ 10 वर्ष बस्यो भने उनीहरू गाउँ कस्तो छ, पहिलाको अवस्था कस्तो छ सबै बिर्सिएको हुन्छ। त्यसले एउटा त्यही बुझ्नुको लागि जरुरी छ।
गएको बिहिबारदेखि शुरू भएको 15 संस्करणको किम्पमा 37 देशका 78 चलचित्र प्रदर्शन भइरहेका छन्। यसपालिको किम्पमा सोलुखुम्बुमा भीरमौरीको मह काट्नेका कथादेखि काठमाडौँमा चिया बेच्नेका दुःख व्यथा समेटिएका छन्। विदेशमा नेपालीले पाएको दुःख अनि विकसित देशमा भइरहेको प्रकृतिको विनाशलाई पनि समेटिएको छ। व्यावसायिक चलचित्रको सवालमा नेपाल बाँकी विश्वको तुलनामा पछाडि नै रहे पनि वृत्तचित्रको सवालमा भने निकै अघि रहेको किम्पले पुष्टि गरेको छ। पत्रकार कनकमणि दीक्षित।
बन्द भयो भनेदेखि मान्छेहरू खोज्दै खोज्दै युट्युबमा खोज्दै हिँड्नुपर्छ। काठमाडौँमा वी आर अ प्रिभिलेज अडियन्स द्याट दे कम फ्रम द वर्ल्ड ओभर टु नेपाल। पावरफुल थिङ टु वाच फिल्म्स टुगेदर विथ एन अडियन्स।
केही वर्ष पहिलेसम्म किम्पमा चलचित्र बनाउने पनि विदेशी अनि हेर्ने पनि विदेशी नै धेरै हुन्थे। तर अहिले भने विदेशीकै दाँजोमा नेपालीले पनि गजब गजबका चलचित्र बनाएका छन् र हेर्न पनि विदेशीको तुलनामा नेपाली नै धेरै पुग्ने गरेका छन्। छोटा र वास्तविक चलचित्रप्रति नेपालीको लगाव देखेर हौसिएको बताउनुहुन्छ किम्पका अध्यक्ष बसन्त थापा।
किम्पले गरेको हामीलाई पनि लागेको उपलब्धि चाहिँ के हो भने यतिका वर्षमा एउटा दर्शकहरूको जमात तयार भएको रहेछ। खैरे भन्दा नेपाली बढ्दा देख्नुहुन्छ। अब यसको सन्देश के हो भन्दाखेरि नेपालमा पनि अरू देश सर नै एउटा परिवर्तन आइराखेको रहेछ।
काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले गर्दा एकातिर नेपालका गाउँपाखा डुलेर चलचित्र बनाउने निर्माता र ती चलचित्र हेर्ने दर्शक बढ़िरहेका छन् भने अर्कातिर विश्वभर नेपालको प्रचार प्रसार पनि बढ़िरहेको छ।
सानो बेला मैले तिमीलाई जन्म दिए त्यसपछि मैले तिमीलाई फ्यालेको जस्तै मलाई महसुस भयो भन्नुभयो। जसोकै आमाले पनि टाढा पठाउनु मन लाग्दैन तर पनि मैले तिम्रो जीवनको लागि, तिम्रो राम्रो भविष्यको लागि तिमीलाई टाढा पठाए।
रंग दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री देउबालाई एमाले अध्यक्ष ओलीको आग्रह। कांग्रेसले लोकतान्त्रिक मान्यता र नागरिकको अभिमतलाई अवमूल्यन गरेको आरोप।
सत्ता हस्तान्तरणका बारेमा प्रधानमन्त्री देउबाद्वारा कानूनविदहरूसित परामर्श। राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार बन्ने कानूनविदको तर्क। देउबाले राजीनामा दिन नपर्ने दावी।
भूकम्प प्रभावित जिल्लामा खटिएका प्राविधिक कर्मचारीको खटन पटन अब स्थानीय तहले नै गर्ने। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको मातहतमा राखी काम लगाउनु पर्ने।
सऊदी अरब का महिला चालक बन्न छूट, ट्रक र मोटरसाइकिल चलाउन पाउने।
र काठमाडौंमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट को उपाधि नेपाललाई मनमोहन दुहबी गोल्ड कप फुटबल को उपाधि मनाङ मर्स्याङदी क्लबले जित्यो।
उज्यालो को मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जन सँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।